यो रेडियो नेपाल हो। अब प्रवीण पोखरेलबाट बिहान 7 बजेको समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड़। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्यविभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई।
नेपाल टेलिकमले ल्यायो विशेष एसईई अफर, मात्र ₹20 प्रिपेड सिम कार्ड, ₹9.80 ब्यालेन्स सहित 30 दिनसम्म दैनिक पाउनुहोस् 20 मिनट भोइस, 500 MB डेटा, 10 SMS।
अझै रमाइलो, ₹50 वा सो भन्दा बढी रिचार्ज गर्दा 50 MB बोनस डेटा, 50 मिनट बोनस भोइस, 50 SMS बोनस।
यो योजना 2082 चैत्र 26 गतेदेखि 2083 असार 26 गते सम्म।
थप जानकारीका लागि 1498 सम्पर्क गर्नुहोस्।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। आगामी आर्थिक वर्ष 2083-84 नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित भएको छ। प्रमुख प्रतिपक्ष सहितका प्रतिपक्षी दलको अवरोध र अवरोधका बीच प्रतिनिधि सभाले सरकारको वार्षिक नीति तथा कार्यक्रम सर्वसम्मत पारित गरेको हो। प्रस्ताव निर्णयार्थ पेशका क्रममा प्रतिपक्षी दल अनुपस्थित रहेपछि नीति तथा कार्यक्रम सर्वसम्मत पारित भएको हो। नीति तथा कार्यक्रमको छलफलमा उठेका प्रश्नको जवाब प्रधानमन्त्री बालेन्द्र शाहले दिनुपर्ने मागसहित विपक्षी दलले बैठक अवरूद्ध गरेका थिए। प्रधानमन्त्री अनुपस्थित भएपछि सदनमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिनुभएको थियो। प्रतिपक्षी दलले बुधबार पनि नीति तथा कार्यक्रमको छलफलमा प्रधानमन्त्रीको उपस्थिति माग गरेर बैठक अवरूद्ध गरेका थिए। बिहिबार अर्थमन्त्रीकै प्रस्तावमा नीति तथा कार्यक्रमको छलफल भएको थियो। छलफलमा भाग लिएका विपक्षी दलले जवाफका क्रममा पनि प्रधानमन्त्रीको उपस्थिति आवश्यक रहेको भन्दै पुनः अवरूद्ध गरेका थिए। नेपाली कंग्रेस, नेकपा एमाले, नेपाली कम्युनिष्ट पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी तथा श्रम संस्कृति पार्टीले बैठकमा अवरोध गरेका थिए। प्रतिपक्षी दलको अवरोधकै बीचमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले प्रधानमन्त्री शाहका तर्फबाट सदनमा जवाफ दिनुभएको थियो। जवाफपछि नीति तथा कार्यक्रम संशोधनको मागसहित दर्ता भएका 35 प्रस्ताव बहुमतले अस्वीकृत भएका थिए। यही वैशाख 28 गते संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा सम्बोधन मार्फत राष्ट्रपति रामचन्द्र पौडेलले आर्थिक वर्ष 2083-84 सरकारको वार्षिक नीति तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो। प्रतिनिधि सभाको हिजोको बैठकमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेबाट प्रस्तुत आगामी आर्थिक वर्षको विनियोजन विधेयकका सिद्धान्त तथा प्राथमिकतामाथि छलफलका लागि जेठ 4, 5 र 6 गतेका लागि समय तोकिएको छ। गैराति अबेरसम्म चलेको बैठकमा सभामुख डोल प्रसाद अर्यालले प्रस्तावमाथिको छलफलका लागि दलीय प्रतिनिधित्वका आधारमा ती समय दिनु तोक्नु भएको हो। सभामुख अर्यालले छलफलमा भाग लिने सदस्यले जेठ 4 गतेको बैठकको 1 घण्टा अगाडि कार्यव्यवस्था परामर्श समितिमा बुझाउन समय दिनुभएको थियो। प्रतिनिधि सभाको बैठक 4 गते बिहान 11 बजे बस्नेछ। राष्ट्रिय सभाको बैठकले आगामी आर्थिक वर्ष 2083-84 नेपाल सरकारको वार्षिक नीति तथा कार्यक्रम पारित गरेको छ। छलफलका क्रममा उठेका प्रश्नका विषयमा अर्थमन्त्री डाक्टर सोरिम वाग्लेले जवाब दिएपछि संशोधनकर्ता सदस्यको प्रस्ताव फिर्ता लिने नलिने प्रक्रिया पूरा भई निर्णयार्थ प्रस्तुत गर्दा बैठकको बहुमतले पारित गरेको हो। पारित गर्नुअघि नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाब दिँदै मन्त्री डाक्टर वाग्लेले विगतमा बनेको अर्थतन्त्रको आधार र समावेशी विकासका साथै समग्र सामाजिक विकासलाई अगाडि बढ़ाउन सरकार कटिबद्ध रहेको बताउनुभयो।
एलडीसी ग्रेजुएसन पछिल्लो विषय छ। सन् 2026 नोभेम्बर, यही साल नोभेम्बरमा अब हामी स्तरोन्नति हुने कि नहुने भन्ने विषय चाहिँ हाम्रा सामु आएको छ। 2 दिन अगाडि मात्रै सम्मान्य प्रधानमन्त्रीज्यूसँग मैले यसबारे छलफल गरेको थिएँ। माननीय परराष्ट्र मन्त्रीज्यू पनि सँगै हुनुहुन्थ्यो र हामीले सबै आयामहरू केलाउँदाखेरि चाहिँ अहिले पनि त्यो बाह्य प्रतिकूलताको चाप हामीमा बढ्दै गएको छ र अनिश्चितताको यो भुमरीमा हामीले चाहिँ स्तरोन्नतिको निर्णय गर्यौं भने यो अपरिपक्व हुन्छ कि भनेर अहिलेलाई अर्को 3 वर्षको लागि पनि हामी भर्खर नयाँ सरकार आएको छ, धेरै कुराहरूको थालनी गरिएको छ र यी थालनीलाई न्याय हुने गरेर नतिजा प्रतिफलहरू आएपछि अर्को 2-2.5 वर्षपछि चाहिँ यस्तो रणनीति हुँदाखेरि अहिलेको फ्रेस म्यान्डेटलाई पनि यसले चाहिँ जस्टिस गर्छ भन्ने तर्कका साथ हामीले यसलाई डिफर गर्ने प्रक्रियामा लगेका छौं।
सरकारले सयबुधे शासकीय सुधारका कार्य र सदनमा आएका सुझावलाई आधार बनाएर आगामी बजेट प्रस्तुत गरिने अर्थमन्त्री डाक्टर वाग्लेले जानकारी दिनुभयो।
आम जनताले हामीलाई साथ दिइराख्नु भएको छ, मूल्य वृद्धि भएको छ, यो सरकारका कारण होइन, बाह्य चापका कारण हो भन्ने त्यो आम समझदारीले गर्दाखेरि चाहिँ सरकारमाथि धेरै दबाव हुन पुगेको छैन। आम जनताले त्यो शंकाको लाभ हामीलाई दिइराख्नु भएको छ, तर यो असाध्यै एडभर्स कन्डिसनमा हामी छौँ अहिले र हामीलाई थाहा छैन यो अहिलेको मिडल इस्ट वार, इरान अमेरिकाको युद्ध कहिले गएर यसको पटाक्षेप कसरी हुन्छ भन्नेमा ठूलो अन्यल छ, अनिश्चय छ र यो लम्बी हो भने अहिले $23 अर्ब को हाम्रो सेन्ट्रल ब्याङ्कको जुन रिजर्भ छ त्यो पनि रित्तिँदै जाने, स्टेबिलाइजेसन फण्ड त सकि नै हाल्यो र यसले चाहिँ अब हाम्रा कोर पुँजीगत खर्चहरू र इभन चालू खर्चबाट पनि कटौती गरेर यी कुराहरू धान्नुपर्ने हुन्छ।
यसअघि राष्ट्रिय सभाको बैठकमा सरकारको नीति तथा कार्यक्रममाथि छलफलमा भाग लिँदै सांसदहरूले संघ प्रदेश र स्थानीय सरकार बीचको सम्बन्ध तथा समन्वयलाई अझ सुदृढ़ बनाउन प्रभावकारी व्यवस्था र एमसीसी तथा बीआरआई जस्ता अन्तर्राष्ट्रिय सहकार्यका विषयलाई नीति तथा कार्यक्रममा स्पष्ट रूपमा समेटिनुपर्नेमा जोड़ दिनुभएको थियो। बैठकमा सांसदहरूले किसान आत्मनिर्भरता तथा उत्पादन वृद्धि, युवा रोजगारी तथा राष्ट्रिय गौरवका आजनाको विकासका लागि लगानी सुनिश्चित गर्ने ठोस कार्यक्रम नसमेटिएको भन्दै निमुखा जनताको सुरक्षा सुनिश्चित गर्नका साथै शिक्षा र स्वास्थ्य क्षेत्रमा पर्याप्त लगानी गर्नुपर्ने विचार व्यक्त गर्नुभयो। बैठकमा सांसदहरूले सुकुम्बासी समस्या समाधान, महँगी नियन्त्रण, सड़क दुर्घटना न्यूनीकरण लगायतका समसामयिक विषयहरूमा सरकारको ध्यानाकर्षण गराउनु भएको थियो। सांसदहरूले भूमिहीन सुकुम्बासी, अव्यवस्थित बसोबासी तथा वास्तविक गरीबीको रेखामुनिका नागरिकहरूको पारदर्शी पहिचान गरी शिक्षा, स्वास्थ्य, आधारभूत सेवा र आवासको व्यवस्था गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै प्रतिनिधि सभामा नीति तथा कार्यक्रममाथिको छलफलमा भाग लिँदै संशोधनकर्ता सांसदहरूले नेपालको भूमि कालापानी र लिपुलेखमा अतिक्रमण भएको भन्दै नीति तथा कार्यक्रममा स्पष्ट दृष्टिकोण सहितको धारणा आउनुपर्ने बताउनु भएको थियो। प्रतिनिधि सभाका सांसदहरूले संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले नीति तथा कार्यक्रममा समावेश गरिएका डिजिटल पूर्वाधार विकास, सूचना प्रविधि क्षेत्रलाई राष्ट्रिय उद्योगका रूपमा प्रवर्धन गर्ने आयोजना प्रमुखलाई जिम्मेवारीपूर्ण उत्तरदायी निर्धारण गर्ने विषय सकारात्मक रहेको बताउनुभयो। संशोधनकर्ता सांसदहरूले नेपाली जनता निर्वाहमुखी कृषिमा आधारित रहेको भन्दै समग्र कृषि प्रणाली सुधारका लागि कृषिको व्यवसायीकरण र आधुनिकीकरण गर्ने विषयमा नीति तथा कार्यक्रमले ध्यान दिनुपर्ने बताउनुभयो। राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल सरकारको संशोधित कार्य सम्पादन नियमावली बमोजिम मौजूदा मन्त्री परिषदमा रहेका नियुक्ति हेरफेर र कार्य विभाजन गरी मन्त्री परिषद पुनः गठन गर्नुभएको छ। राष्ट्रपति पौडेलले नेपालको संविधान बमोजिम 2082 चैत 13 गते गठित प्रधानमन्त्री बालेन्द्र शाहको सिफारिशमा मौजूदा मन्त्री परिषद नियुक्ति हेरफेर र कार्य विभाजन गरी हिजो पुनः गठन गर्नुभएको हो। नयाँ कार्य विभाजन अनुसार प्रधानमन्त्री शाहले रक्षा, गृह र विज्ञान प्रविधि तथा नवप्रवर्धन मन्त्रालय आफूसँगै राख्नु भएको छ। त्यसै गरी अर्थमन्त्रीमा डाक्टर सोडी मुआगले, परराष्ट्र मन्त्रीमा शिशिर खनाल, ऊर्जा जलस्रोत तथा सिंचाईमा विराज भक्त श्रेष्ठ, पूर्वाधार विकासमा सुनिल लम्साल, कानून न्याय तथा संसदीय मामिला मन्त्रीमा सुविता गौतम, महिला बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रीमा सीतावादी रहनुभएको राष्ट्रपति कार्यालयका प्रवक्ता रितेश कुमार साक्यद्वारा जारी विज्ञप्तीमा उल्लेख छ। त्यस्तै भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रीमा प्रतिभा रावल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रीमा निशा मेहता, शिक्षा तथा खेलकुद मन्त्रीमा सस्मित पोखरेल, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री खड्गराज पौडेल, सूचना तथा संचार मन्त्रीमा डाक्टर विक्रम तिमिल सिन्हा, कृषि वन तथा पर्यावरण मन्त्रीमा गीता चौधरी, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रीमा गौरी कुमारी र युवा श्रम तथा रोजगार मन्त्री रामजी यादवलाई तोकिएको विज्ञप्तीमा उल्लेख छ। नेपाली कंग्रेसका सभापति गगन कुमार थापाले सरकार संविधान विधि र पद्धति अनुसार चल्नुपर्नेमा जोड़ दिनुभएको छ। नेपाली कंग्रेस केन्द्रीय नीति तथा प्रशिक्षण प्रतिष्ठानद्वारा हिजो पोखरामा आयोजित प्रदेश स्तरीय भेलामा सभापति थापाले पार्टीका तर्फबाट प्रदेश र स्थानीय तहमा जिम्मेवारी पाएका प्रत्येक सदस्य तथा पदाधिकारीले आफ्नो जिम्मेवारीलाई आत्मसात गर्न आग्रह गर्नुभयो। पार्टीका उपसभापति विश्वप्रकाश शर्माले संघीय लोकतान्त्रिक पद्धतिलाई बलियो बनाएर लैजानमा कांग्रेसले सरकारलाई साथ दिने बताउँदै लोकतान्त्रिक मूल्य र मान्यतालाई आत्मसात गर्दै अघि बढ़न सरकारलाई आग्रह गर्नुभयो। भेलामा गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र नेपाली कंग्रेसका महामन्त्री गुरूराज घिमरेले पार्टीलाई भावनात्मक रूपमा एक बनाएर तल्लो तहबाटै बलियो बनाउँदै लैजानुपर्ने आवश्यकता औल्याउनुभयो। सरकारले पूर्व गृहमन्त्री सुदन गुरूङ मन्त्री हुँदा र त्यसपछि उठेका सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न समिति गठन गरेको छ। मन्त्री परिषदको यही वैशाख 28 गतेको बैठकले उच्च अदालतका पूर्व न्यायाधीश अच्युत प्रसाद भण्डारीको अध्यक्षतामा महालेखा नियन्त्रक शोभाकान्त पौडेल र सहन्यायाधिवक्ता अच्युत मणि न्यौपाने सदस्य रहने गरी समिति गठन गर्ने निर्णय गरेको हो। समितिलाई प्रतिनिधि सभा सदस्य समेत रहनुभएका गुरूङका सम्बन्धमा सार्वजनिक रूपमा उठेका विषयमा सत्य तथ्य अध्ययन तथा छानबिन गरी सरकार समक्ष राय सुझाव सहित 15 दिनभित्र प्रतिवेदन बुझाउने जिम्मेवारी दिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपतिको जिम्मेवारी इन्जिनियरिङ अध्ययन संस्थानका डीन प्राध्यापक डाक्टर सुशील बहादुर वज्राचार्यलाई दिइएको छ। प्रधानमन्त्री एवं विश्वविद्यालयका कुलपति बालेन्द्र शाहले हिजो गर्नुभएको निर्णय अनुसार त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदमा दैनिक कार्य सञ्चालन गर्न इन्जिनियरिङ अध्ययन संस्थानको डीनको समेत कार्य गर्ने गरी उहाँलाई उपकुलपतिको जिम्मेवारी दिएको हो। सार्वजनिक निकायका पदाधिकारीको पदमुक्ति सम्बन्धी विशेष अध्यादेश जारी हुने अघिल्लो दिन विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर दीपक अर्यालले राजीनामा दिनुभएको थियो। सम्भावित बाढ़ी तथा सड़क निर्माण कार्यका कारण काभ्रे प्लाञ्चोक सिन्धुली स्थित बीपी राजमार्ग र हुम्लाको हिल्सा सिमकोट सड़क खण्डमा सवारी आवागमन बन्द गरिएको छ। प्रहरी प्रधान कार्यालयले सूचना जारी गर्दै काभ्रे प्लाञ्चोकको खुरकोट नेपालथोक कटुञ्जे बेसी हुँदै सिन्धुली चल्ने बीपी राजमार्गमा सम्भावित बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै सवारी सञ्चालनमा रोक लगाइएको जनाएको छ। त्यस्तै हुम्लाको नामखा गाउँपालिका दुई च्यादुक क्षेत्रमा सड़क विस्तारको काम भइरहेका कारण हिल्सा सिमकोट सड़क खण्डमा पनि आवागमन बन्द गरिएको छ। च्यादुक होटलदेखि च्याछारासम्म सड़क खन्ने क्रममा माथिबाट ढुङ्गा र माटो खस्ने जोखिम बढ़ेकाले यही वैशाख 29 गतेदेखि जेठ 2 गतेसम्म उक्त सड़क खण्डमा यातायात सञ्चालनमा रोक लगाइएको प्रहरीले जनाएको छ। किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सस्तोमा बेच्नुपर्ने र खेर फाल्नुपर्ने बाध्यतालाई हटाउन अछामको कमल बजार नगरपालिकाले चिस्यान घर निर्माण कार्यलाई तीव्रता दिएको छ। चिस्यान घर निर्माण भई सञ्चालनमा आएपछि कमल बजार नगरपालिका वरिपरिका सबै किसानका कृषि उपजहरू भण्डारणमा सहज हुनेछ। अछामबाट संवाददाता हिक्मत बहादुर नेपालीको यो रिपोर्ट।
पालिकाको केन्द्र कमल बजारमा चिस्यान घर निर्माणका लागि 2,64,00,000 बजेटमा पञ्चदेवल दिमुन जेबीले ठेक्का लिएको छ। 2082 माघ 24 गतेबाट निर्माण कार्य थालनी भएको चिस्यान घरको निर्माण अवधि 2084 असार मसान्तसम्म रहेको छ। चिस्यान घर अर्थात कोल्ड स्टोर निर्माण सम्पन्न भएर सञ्चालनमा आएपछि कृषकलाई के फाइदा हुन्छ त? कमल बजार नगरपालिका वडा नम्बर 6 स्थित नौगाटे कृषि तथा पशुपन्छी फार्मका संचालक अगुवा कृषक झंकर बहादुर साई,
अहिले हामी जुम्लाबाट दैनिक 200 क्विन्टल कुमल सेतो आलुको बिउ ल्याएर आउँछौ। त्यो उत्पादन गरेको बिउ कम्तीमा यही राखेर रा। पुनः किसानलाई आलुको बिउ वितरण गर्न सक्ने हो भने त ठूलो उपलब्धि हुने वाला छ। छिटो सरिरो यसलाई सम्पन्न गरेर किसानले उत्पादन गरेको कुरा यसमा राख्न पाइदिएको भए सुनमा सुगन्ध हुन्थ्यो।
मौसममा कृषि उपज वस्तु बढ़ी उत्पादन हुने भएकाले बजारमा खपत नहुने र बेमौसममा सो वस्तु राख्न नसकिने समस्याको अन्त्य हुने भएकाले कृषकलाई राहत हुने बताउनुहुन्छ कमल बजार नगरपालिका वडा नम्बर 9 का कृषक बम बहादुर राव।
कृषि उत्पादनहरू त्यतिकै खेर गइरहेको छ। हामीले बेमौसममा महँगोमा किन्नुपर्ने, सिजनमा त्यतिकै फ्याँकिरहनु पर्ने अवस्था हुनाले कोल्ड स्टोर बनेर सञ्चालन भयो भने किसानहरूलाई धेरै राम्रो राहत नै दिन्छ।
गत आर्थिक वर्षमा बजेट विनियोजन भएको भए तापनि जग्गा प्राप्ति नहुँदा योजना कार्यान्वयन हुन नसक्दा फुले पालिकालाई निशुल्क जग्गा दान गरेको बताउनुहुन्छ कमल बजार नगर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण प्रसाद ढकाल।
मन्त्रालयबाट नगरपालिकामा बजेट आएको थियो 80-81, 81-82 मा फ्रिज गएको मैले देखेँ। मैले निशुल्क जग्गा दिएर पनि यहाँको कोल्ड स्टोर बनाउनु पर्छ भन्ने मन्सायले 6.5 रोपनी जग्गा नगरपालिकालाई उपलब्ध गराएको छु। यो कोल्ड स्टोर निर्माण भइसकेपछि यो नगरपालिका वरिपरिका तुर्माखान गाउँपालिका, ढकारी गाउँपालिका, पञ्चदेवल विनायक नगरपालिका किसानहरूले पनि कोल्ड स्टोरमा राखेर मूल्य पहिलेको भन्दा बढी भएर उहाँहरूको जीवन स्तर माथि उठ्ने मैले महसुस गरेको छु।
तोकिएको समय सीमा 2084 असार मसन्तसम्म कार्य सम्पन्न गर्ने लक्ष्य रहेको बताउनुहुन्छ कमल बजार नगरपालिका पूर्वाधार विकास शाखाका प्रमुख इन्जिनियर नरेन्द्र बहादुर शाह।
यो कोल्ड स्टोर पञ्चदेवल डिएमजेबीले 2,64,00,000 ठेका परेको थियो, 40% भन्दा माथि चाहिँ काम भइसकेको छ। 2084 असार मसान्तमा चाहिँ यसको काम हामीले ल्याउनु पर्नेछ।
चिस्यान घर निर्माण कार्य समयमै सम्पन्न भएर सञ्चालनमा आएमा यस क्षेत्रका किसानले उत्पादन गरेका कृषि उपजहरू भण्डारणको अभावमा सड्ने र सस्तोमा बेच्नुपर्ने बाध्यता हट्ने भएकाले कृषकको जीविकोपार्जनमा थप सहज हुनेछ।
हिक्मत बहादुर नेपाली, रेडियो नेपाल, अछाम। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला भएको छ। सगरमाथा आधार शिविरदेखि शिखरसम्म डोरी टाँगिएसँगै आरोहण मार्ग खुल्ला भएको पर्यटन विभागले जनाएको छ। सगरमाथा, लोत्से र नोप्से हिमालको आरोहण मार्ग व्यवस्थापनका लागि सगरमाथा प्रदूषण नियन्त्रण समिति र पर्वतारोहण संचालक संघ नेपालले डोरी टाँग्ने कार्य सम्पन्न गरेपछि सर्वोच्च शिखर सगरमाथाको आधार शिविरदेखि चुचुरोसम्मको आरोहण मार्ग खुल्ला भएको विभागले जनाएको छ। नेपाल पर्यटन बोर्डले भारतीय पर्यटकमाथि नेपाल सरकारले नयाँ प्रतिबन्ध लगाएको भन्ने भ्रामक र तथ्यहीन समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पर्यटन बोर्डले प्रेस विज्ञप्ति जारी गर्दै केही संचार माध्यम र अनलाइन प्लेटफर्म मार्फत भारतीय पर्यटकलाई नेपाल प्रवेश गर्दा अनिवार्य परिचय पत्र लागू गरिएको, नेपालमा बसाई अवधि 30 दिनमा सीमित गरिएको तथा अवधि नागेमा सवारी साधन जफत गरिने जस्ता विवरण पूर्ण रूपमा गलत, आधारहीन र भ्रामक भएको जनाएको हो। विश्व ब्याङ्कले नेपालको शैक्षिक विकासमा सक्दो सहयोग गर्ने जनाएको छ। शिक्षा विज्ञान तथा प्रविधि मन्त्री सस्मित पोखरेलसँग हिजो शिक्षा मन्त्रालयमा भएको भेटमा विश्व ब्याङ्कका देशीय निर्देशक डेभिड सिसलेनले सो बताउनु भएको हो। त्यस अवसरमा उहाँहरूबीच शिक्षा क्षेत्र सुधार, पूर्वाधार विस्तार र प्रविधि मैत्री शिक्षा प्रणालीबारे छलफल भएको थियो। विश्व ब्याङ्कले विशेष गरी विद्यालय तथा शैक्षिक पूर्वाधार विकासमा थप लगानी र सहकार्य गर्न इच्छा व्यक्त गरेको छ। दीर्घकालीन सुधार र गुणस्तरीय शिक्षामा पहुँच विस्तारका लागि साझेदारीलाई थप प्रभावकारी बनाउने विषयमा पनि छलफल भएको मन्त्रालयले जनाएको छ। नमूना शहर घोषणा गरिएको बैतडीको पाटनमा बसाई सराई दर बढ़दो अवस्थामा रहेको छ। अपेक्षा अनुसार विकास निर्माणको अनुभूति नहुनु, स्तरीय शिक्षा, स्वास्थ्य र रोजगारीको अभावमा त्यहाँका गाउँहरू रित्तिदै गएका छन्। बैतडीबाट संवाददाता कृष्ण विष्टको यो रिपोर्ट।
बैतडीको पाटन नमूना शहर नजिकैको मेलतडा गाउँ भित्रभित्रै रित्तिदै गइरहेको छ। यहाँका करिब 35 परिवार बस्दै आएकोमा अहिले आधा परिवार तराई छरिसकेका छन्। स्थानीय शान्ति सन्द:
पहिले 30-35 परिवार थियो, अहिले 15-20 लगभग। पहिले हाम्रा घर बाँचाएर हो क्या, खेतीबारी बाँचाउँछ, अनि घर परिवार के तसो सामूहिक काम मर्दा पर्दा कोही मान्छेहरू भेटिनन्।
पाटन नमूना शहर नजिकै रहेका अन्य गाउँहरूको अवस्था पनि यस्तै छ। आधारभूत आवश्यकताकै खोजीमा यहाँका गाउँहरू रित्तिने अवस्थामा पुगेका छन्। खानेपानी, सिंचाई, सड़क पूर्वाधारको अभाव झेल्दै आएकाले बसाई सर्न बाध्य भएको अर्का स्थानीय जनक बहादुर चन्द बताउनुहुन्छ।
यहाँ खानेपानीको समस्या छ, सिंचाईको समस्या छ, अस्पतालको समस्या छ, रोडको पनि समस्या छ। यहाँका मान्छे त यही दुखले त यही कारणबाट गइसकेका छन्, यहाँ त छैन मान्छे।
पाटन नगरपालिकाका अनुसार नमूना शहर रहेको वडा नम्बर 6 पछिल्लो 5 वर्षमा 134 परिवार बसाई सरी गएका छन्। पाटनलाई नमूना शहर घोषणा गरी कार्यान्वयन भएको झण्डै 15 वर्ष पुगेको छ। नमूना शहरमा 1,00,000 संख्या बसाउने उद्देश्य राख्दै आर्थिक वर्ष 2066-67 बैतडीको पाटन सहित देशभरिका 10 शहरलाई नमूनाको रूपमा विकास गर्ने घोषणा गरी कार्यान्वयन गरिएको थियो, तर अपेक्षानुसार विकास हुन सकेको छैन। अहिले नमूना शहर आयोजनाको कार्यालय समेत भवन निर्माण आयोजनामा गाभिएको छ। यस आयोजनाले नमूना शहरका कार्यहरू अघि बढ़ाउँदै गएको छ। बसाई सराई रोक्नको लागि बस्ती विकास कार्यक्रमलाई प्राथमिकतामा राख्दै आगामी आर्थिक वर्षको लागि कार्यक्रम माग गरिएको कार्यालय प्रमुख जंकबहादुर थापाले बताउनुभयो।
विभिन्न योजनाहरू सञ्चालन हुँदै आएका छन्। मुख्यत नयाँ सर भनेको बस्ती विकास गर्ने हो। आगामी आवकाल हामीले बस्तीसँग सम्बन्धित योजनाहरू प्रस्ताव गरी पठाएका छौँ।
नमूना शहर घोषणा गरी कार्यान्वयन भइरहेको क्षेत्रमा नै बसाई सराई दर उच्च रहँदा जिल्लाका ग्रामीण क्षेत्रमा बसाई सराईको दर झनै उच्च छ। बसाई सराई रोक्नको लागि सरकारवाला निकायले जनअपेक्षा अनुसार काम गर्न आवश्यक छ। कृष्ण विष्ट, रेडियो नेपाल, बैतडी।
अब के अन्तर्राष्ट्रिय समाचार. अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति सी जिनपिङ बीच बेजिङमा भेटवार्ता भएको छ. ग्रेट हल अफ दि पीपुलमा आयोजित भव्य समारोहमा चीनिया समकक्षी सीसँग भएको वार्ता अत्यन्तै सकारात्मक भएको अमेरिकी राष्ट्रपति ट्रम्पले बताउनु भएको छ. भेटका अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले चीनिया राष्ट्रपति सीलाई सेप्टेम्बर 24 व्हाइट हाउस भ्रमणका लागि आमन्त्रण समेत गर्नुभएको छ. चीनिया कम्युनिष्ट पार्टीका महासचिव तथा राष्ट्रपति सीले अमेरिकी राष्ट्रपति ट्रम्पसँग को वार्तापछि आयोजित रात्रिभोजलाई सम्बोधन गर्दै चीनको प्रगतिले अमेरिकालाई पुनः महान बनाउन सक्ने बताउनुभयो. इरानी नौसैनिक बलले चीनिया जहाजहरूको एक समूहलाई रणनीतिक जलमार्ग स्ट्रेट अफ हर्मुज हुँदै जान अनुमति दिएको छ. इरानी समाचार समिति तस्निमले इरानी अधिकारीलाई उद्धृत गर्दै इस्लामिक गणतन्त्र इरानको निर्णयपछि केही चीनिया जहाजलाई स्ट्रेट अफ हर्मुज हुँदै इरानको व्यवस्थापनमा पारवहन कानून अनुसार यात्रा गर्न अनुमति दिएको उल्लेख गरिएको छ. बेजिङको अनुरोधपछि यो मार्ग शुरू भएको बताइएको छ. अब आर्थिक समाचार.
यस आर्थिक समाचारको साथमा नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक.
एकीकृत भन्सार जाँच चौकी आईसीपी बिरगंजमा भारत तर्फबाट बिहानै मालवाहक सवारी साधन जाँच पास गरी नेपाल पठाउन भारतीय कस्टमले असहयोग गरेको गुनासो आयात निर्यातकर्ताहरूले गरेका छन्. सीमा नाकामा हुने अनौपचारिक कारोबार नियन्त्रण, भन्सार प्रणालीलाई छिटो छैटो बनाउने तथा आयात निर्यात प्रक्रियालाई सहज बनाउने उद्देश्यले भारत सरकारको सहयोगमा नेपाल र भारत दुवैतर्फ समान संरचना सहित आईसीपी निर्माण गरिएको थियो. तर सञ्चालनमा आएको वर्षौं बितिसक्दा पनि भारतीय पक्षले बिहानै मालवाहक गाड़ी नेपालतर्फ पठाउन नमानेको आरोप आयात निर्यातकर्ताहरूले लगाएका छन्. नेपालतर्फ आईसीपीको यार्ड व्यवस्थापन, पार्किङ तथा मालवाहक सवारी साधनको आवत जावत व्यवस्थापन गर्दै आएको हिमालयन लजी पार्क प्रालीका टर्मिनल प्रमुख गणेश प्रसाद घिमिरेले पछिल्ला दुई वर्षदेखि बिहानै गाड़ी पठाउन आग्रह गरिए पनि भारतीय कस्टमले बिहान 11 बजेदेखि मात्र गाड़ी पठाउने गरेको बताउनुभयो. घिमिरेका अनुसार भारतीय कस्टमले जनशक्तिको अभाव तथा रक्सोलबाट कर्मचारी ढिलो आउने कारण देखाउँदै बिहान गाड़ी पठाउन नसकिने बताउने गरेको छ. यस विषयमा बीरगंज भन्सार कार्यालयका प्रमुख प्रशासक कृष्ण प्रसाद मैनालीले भारतीय पक्षले कार्यान्वयनमा अनकानी गरिरहेको बताउनुभयो. भारत सरकारले चीनी निर्यातमा प्रतिबन्ध लगाएको छ. आन्तरिक बजारमा चीनीको उपलब्धता सुनिश्चित गर्न र मूल्य नियन्त्रण गर्ने उद्देश्यले भारत सरकारले त्यस्तो निर्णय गरेको जनाएको छ. त्यहाँको वाणिज्य तथा उद्योग मन्त्रालयले जारी गरेको सूचना अनुसार त्यस्तो प्रतिबन्ध 30 सेप्टेम्बर 2026 वा अर्को आदेश नभएसम्म लागू हुनेछ. विदेश व्यापार महानिर्देशनालयद्वारा जारी सूचना अनुसार कच्चा चीनी, सेतो चीनी र प्रशोधित चीनीको निर्यात नीतिमा परिवर्तन भएको छ. विश्वव्यापी रूपमा निर्यातमा प्रतिबन्ध लगाइए पनि केही अन्तर्राष्ट्रिय सम्झौता का हकमा भने छुट दिइएको छ. भारतले कोटा अन्तर्गत युरोपियन संघ र संयुक्त राज्य अमेरिकामा चीनी निर्यातलाई भने निरन्तरता दिनेछ. नेपाली शेयर बजारमा बिहिबार कारोबार मापक नेप्से परिसूचक 10.07 अंकले घटेर 2730.17 को बिन्दुमा सीमित भएको छ. बिहिबार 337 कम्पनीहरूका 79,58,752 किता शेयरहरू 3,29,02,44,000 रूपियाँमा किनबेच भएका छन्. कृषि विभागले वैज्ञानिक आधारमा धानको समर्थन मूल्य तोक्न कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई सिफारिश गरेको छ. विभागले किसानद्वारा उत्पादित मोटा तथा मसिना धानको सही मूल्य सुनिश्चित गर्ने उद्देश्य मूल्य सिफारिश गरेको जनाएको छ. किसानको जमिनको उत्पादन लागत, प्रति इकाई धानको उत्पादनमा लाग्ने खर्च तथा बिउ, मल, श्रम, मुद्रास्फीति र बजार मूल्यको स्थलगत सर्वेक्षण गरेर विभागले सोही तथ्याङ्कका आधारमा वैज्ञानिक मूल्य निर्धारण गरी अनुमोदनका लागि मन्त्रालय पठाएको हो. विभागले देशका विभिन्न 22 जिल्लामा प्रति हेक्टर धानको प्रति इकाई उत्पादन लागतका आधार तथा गत वर्ष कायम गरिएको न्यूनतम समर्थन मूल्यमा केही थप गरी नयाँ मूल्य निर्धारण गरिने विभागका महानिर्देशक
जानकारी दिनुभयो.
विश्वकप लिग टूको खेलमा अमेरिकामाथि रोमाञ्चक जितका साथ स्कटल्याण्ड अङ्क तालिकाको शीर्ष स्थानमा उक्लिएको छ. किर्तिपुरमा रहेको ट्यु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहिबार सम्पन्न खेलमा अमेरिकालाई 2 रनले हराउँदै स्कटल्याण्ड 8 ट्रस्ट सहभागी लिग टूको शीर्ष स्थानमा उक्लिएको हो। श्रृंखलामा स्कटल्याण्ड दोस्रो तथा अमेरिकाले पहिलो खेल खेलेका हुन्। पहिलो खेलमा स्कटल्याण्डले घरेलु टोली नेपाललाई पनि 2 रनले नै पराजित गरेको थियो। पहिलो खेलमा देखाएको जीतको लयलाई स्कटल्याण्डले निरन्तरता दिएको छ भने पहिलो खेल खेलेको अमेरिकाले हारका साथ श्रृंखलाको शुरूआत गरेको छ। जीतपछि स्कटल्याण्ड 8 टोली सहभागी रहेको लिग टूमा 38 अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ। पराजित अमेरिका दोस्रो स्थानमा झरेको छ। राष्ट्रिय खेलकुद परिषद राखेपले खेल संघलाई असार 15 गते भित्र नवीकरण गर्न सूचना जारी गरेको छ। राष्ट्रिय खेलकुद विकास ऐन 2077 तथा नियावली 2079 बमोजिम नवीकरण गर्न पटक पटक सूचना प्रकाशन गर्दा पनि हालसम्म कार्यान्वयन नभएको भन्दै राखेपले असार 15 गतेसम्मको समय दिएर सूचना जारी गरेको हो। तोकिएको समयभित्र नवीकरण नभएमा प्रचलित कानून बमोजिम खारेजको प्रक्रिया अगाडि बढाइने राखेपले जनाएको छ। दर्ता भएका 75 मध्ये 33 खेल संघले नवीकरण गरेका छैनन्। नवीकरणका लागि वार्षिक प्रतिवेदन, विधान, भावी योजना, लेखा परीक्षण र कम्तीमा एउटा राष्ट्रिय स्तरको प्रतियोगिता रहेको कागजपत्र पेश गर्नुपर्ने व्यवस्था छ। सबै कागजपत्र उपलब्ध गराउन नसक्दा पनि कतिपय खेल संघहरू नवीकरण नगर्ने गरेका छन्। राष्ट्रिय खेलकुद परिषद राखेपले 20 एसियन गेम्सका लागि खेलाड़ी छनौट सम्बन्धी सूचना जारी गरेको छ। राखेपले असोज 3 गतिदेखि जापानमा आयोजना हुने एसियन गेम्सका लागि नेपालबाट कति खेलमा सहभागिता रहने भन्ने निर्णय अझै नभएको जनाएको छ। सूचना अनुसार हालसम्म सम्बन्धित खेल संघहरूलाई खेलाड़ी छनौट गर्न कुनै निर्देशन नदिएको र अन्तिम छनौटबारे परिषदले छिट्टै जानकारी गराउने उल्लेख गरिएको छ।
अझै बम खेल समाचारका साथमा अब मौसम। आज कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानमा, बाँकी हिमाली र पहाड़ी भूभागका थोरै स्थानमा तथा तराई भूभागका एक दुई स्थानमा वर्षाको सम्भावना छ। उच्च पहाड़ी भेगका केही स्थानमा हिमपात हुने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा मापन गरिएको अधिकतम तापक्रम 26.7 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 26 देखि 28 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 5:09 भयो भने सूर्यास्त भरे साँझ 6:52 हुनेछ। अब अन्त्यमा यस प्रसारणका प्रमुख समाचार एकपटक फेरि सुन्नुहोस्। सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रम संघीय संसदको दुवै सदनबाट पारित। संविधान कार्यान्वयन, संघीयता सबलीकरण र नागरिक मैत्री शासन सरकारको प्राथमिकता हुनुपर्नेमा नीति तथा कार्यक्रममाथिको छलफलमा सांसदहरूको जोड़। नयाँ मन्त्रालय कार्यान्वयनमा आएसँगै राष्ट्रपति रामचन्द्र पौडेलद्वारा मन्त्रीहरूको कार्य विभाजनमा हेरफेर। यस वर्षको वसन्त ऋतुका लागि सगरमाथा आरोहण मार्ग खुल्ला र अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प र चीनिया राष्ट्रपति शी जिनपिङ बीच बेजिङमा भेटवार्ता। वार्ता सकारात्मक भएको अमेरिकी राष्ट्रपतिको भनाई। यसका साथै बिहान 7 बजेको समाचार यहीँ सकिन्छ। रेडियो नेपाल सुन्दै रहनुहोला। हवस् त, नमस्कार।